الحمد لله رب العالمين والصلاة والسلام على أشرف الأنبياء والمرسلين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم السلام عليكم ورحمة الله وبركاته تمام بہنوں کو خوش آمدید جو اس وقت رات کے اس پہر میں اللہ تعالیٰ کو راضی کرنے کے لیے اور لیلۃ القدر کی جستجو میں بیٹھی ہیں. یہ رات بڑی بابرکت رات ہے. ویسے تو رمضان کی تمام راتیں بہت ہی برکتوں والی ہیں کیونکہ ہر رات میں اللہ تعالیٰ لوگوں کو جہنم سے آزاد کرتے ہیں. لیکن لیلۃ القدر کی بات ہی الگ ہے. اس ایک رات میں بھی جو قیام کرتا ہے تو اس کے لیے یہ اجر ہے کہ اللہ تعالیٰ اس کے پچھلے تمام گناہوں کو معاف فرما دیتا ہے. اور ایک حدیث میں تو آیا ہے کہ اگلے اور پچھلے گناہوں کو اللہ تعالیٰ معاف فرما دیتا ہے. تو ایک رات کی محنت گناہوں کو معاف کرنے کے لیے کافی ہے. صرف ایک رات ہی تو ہے. اس کی تلاش ہم اس لیے کرتے ہیں ان 10 راتوں میں جا کے تاکہ ہم ان کو لیلۃ القدر میں ان کو تلاش کر سکیں ان راتوں میں, اور کہیں ایسا نہ ہو کہ یہ چانس ہم سے مس ہو جائے. یہ قدر والی رات ہے, بڑی شان والی رات ہے, مگر اس کے بارے میں ایک حدیث میں آتا ہے بعض لوگوں کو رات کو جاگنے سے بھی سوائے رت جگے کے اور کچھ نہیں حاصل ہوتا. کیونکہ رات کو جاگ کے بھی اگر گپ شپ ہی کرتے رہنا ہے یا میلے ٹھیلوں میں لگے رہنا ہے یا پھر ادھر ادھر اور کام کرتے رہنا ہے اور عبادت میں دل نہیں لگانا تو پھر کوئی ثواب نہیں ہے. جیسے میں نے پہلے بھی کہا تھا کہ رات کو جاگنا ہی صرف مقصد نہیں ہے بلکہ اس میں عبادت مقصد ہے. جو لوگ پوری رات نہیں بھی جاگ سکتے تو کوئی مسئلہ نہیں ہے. ایسے نہیں کہ ضروری آپ نے پوری رات ہی جاگنا ہے تو پھر ہی کوئی ثواب ملے گا. نہیں, ظاہر ہے جو جتنا زیادہ کرے گا, آپ صلی اللہ علیہ وسلم تو رات بھر جاگ کے عبادت کرتے تھے, مگر جو جتنا کرے گا اس کو اتنا ہی ملے گا. جو نہیں کر سکتے, اور سب نہیں کر سکتے کیونکہ اگلے دن جابز ہوتی ہیں, کوئی بیمار ہے, کوئی ممکن ہے, کسی کی اتنی ہمت ہی نہیں ہے, تو کم از کم کچھ حصہ تو رات کا ضرور جاگے. یعنی اپنی اس رات کو باقی راتوں سے اسپیشل بنائیں, الگ بنائیں. مردوں کے لیے یہ تو بہت اچھا ہے کہ وہ اگر رات کو امام کے ساتھ قیام کرتے ہیں مسجد میں تو جب تک امام ختم نہیں کرتا وہ اس کے ساتھ رہتے ہیں, قیام کرتے ہیں, تو ان کو آدھی رات کا عبادت کا ثواب ملتا ہے. اور فجر پہ بھی اگر جماعت سے جا کے نماز پڑھتے ہیں مسجد میں تو باقی آدھی رات کا بھی ثواب مل جاتا ہے. اس طرح ان کو پوری رات کا ثواب مل سکتا ہے. تو جو لوگ کچھ نہیں کر سکیں تو وہ ان کے لیے یہ بھی حال ایک موجود ہے, اور باقی لوگ بھی اپنی طرف سے کوشش کریں. کبھی کبھی میں بھی اتنی تھک جاتی ہوں, اور آج کا دن بھی ایک ایسا تھا کہ دل کر رہا تھا کہ اب میرے سے ہو نہیں رہا. تو ایک بات اپنے آپ سے میں نے کہی جس سے مجھے ہمت آئی, وہی میں آپ کے ساتھ بھی شیئر کروں گی, کہ میں نے اپنے آپ سے کہا کہ نفس, یہ تو تھوڑے دن کی محنت ہے, یہ تھکن تو یاد بھی نہیں رہنی لیکن اس کا اجر تو ہمیشہ لکھا رہے گا نا. تھکن تو دور ہو جانی ہے, پھر مجھے ہمت آ گئی. تو جب بھی ایسا ہو, ظاہر ہے ہم انسان ہیں, تھک بھی جاتے ہیں, کبھی نیند نہیں پوری ہوتی دن میں بھی, تو پھر کیا کریں, پھر اپنے آپ کو اس طرح سے تسلی دیں, اپنے آپ کو بتائیں اور اپنے آپ کو خود سمجھائیں. کیونکہ آج یہ نیکیاں بڑی سستی سستی مل رہی ہیں, کل ان نیکیوں کو لینے کے لیے انسان پوری دنیا کی دولت بھی لٹانا چاہے گا نا تو ایک ان میں سے نیکی بھی حاصل نہیں کر سکے. سارا کچھ دے کر بھی آپ خرید نہیں سکیں گے ان میں سے ایک نیکی بھی. یقین جانے یہ اتنی قیمتی ہے نا, کاش ہمیں ان کی ویلیو پتہ چل جائے, کاش ہمیں پتہ چل جائے کتنی کوسٹلی ہیں, جو ہمیں کتنے تھوڑی سی محنت سے مل رہی ہیں. میں نے آپ کو کتنی ساری باتیں بتائی, اس کے اوپر سوال نہیں کیا ثواب, اس کے اوپر اتنا ثواب, اس کے اوپر اتنا, اس کے اوپر گناہوں کی بخش. سارا وقت تو ہم پورا رمضان میں یہی بات کرتے رہے. کتنی آسان آسان ہے نا ساری نیکیاں, نہ اٹھنے کی بھی ضرورت نہیں, بیٹھے بیٹھے ہی کرتے رہو. تو کتنا آج یہ ہمارے ہاتھ میں ہے, ہماری ایکسیس میں ہے, پھر بھی ہم اگر اس کو نہ اویل کریں تو پھر ہماری بدقسمتی ہے اور کیا ہو سکتا. फिर इसमें मैंने आपसे पहले भी कहा था कि इन हर रात में हम कुछ ना कुछ सदका करें। वैसे तो हम अल्हम्दुलिल्लाह उम्मीद है कि आप सबने जकात भी निकाल दी होगी। जकात बहुत सीरियस अफेयर है, इसलिए कि अगर अपने माल से जकात अदा नहीं करी तो कयामत के दिन ये जो माल है ना, ये इंसान की गर्दन में एक गंजा सांप बन के लिपट जाएगा, उसको छोड़ेगा नहीं, उसको काटेगा इतना। जकात बहुत इंपॉर्टेंट चीज है। इस तरह आजकल के दिनों में ही आपको सदका फितर देना है, जिसको फितराना कहते हैं, ये भी फर्ज है। और इसका मकसद क्या होता है कि रोजे रोजे में हमारे से कई गलतियां हो जाती हैं, कई गुना हो जाते हैं, तो वो ये फितराना जो है ना उनको पाक कर देता है। तो इसलिए इसका ईद से, ईद की नमाज से पहले अदा हो जाना जरूरी है। अगर ईद की नमाज हो गई तो फिर ये आम सदका होगा, फिर ये सदका फितर नहीं होगा, फितराना नहीं होगा ये। यानी फिर आपके गुनाहों की जो रोजे में हो गए, कोई गलतियां हो गई, उनको मिटाने का जरिया नहीं बनेगा। तो इसको हम किसको दे सकते, वही लोग जिनको जकात दे सकते उन्हीं को ये भी दे सकते। बाज लोग रमजान की 10-15 तारीख से ही फितराने जमा करना शुरू करते, ये दुरुस्त नहीं है। ये आखिरी अशरे में ईद के करीब करीब जाके ये अदा होता है, जैसे आजकल में आप दे सकते। इससे ये होता है कि मोहताज गरीब लोग भी, वो भी कुछ खा पी सके, अपनी ईद मना सके। और ये कितना देना होता है, 2.5 किलो तक खजूर या जौ के बराबर आपकी मस्जिद वाले बता देंगे कि कितना आप दे सकते हैं। और घर के हर फर्द की तरफ से अदा होना जरूरी है, यानी हर मुसलमान, चाहे वो गुलाम है या आजाद है, मर्द है या औरत है, या बच्चा है या बड़ा है, चाहे रोजेदार है चाहे गैर रोजेदार है, चाहे साहिब निसाब है चाहे साहिब निसाब नहीं है, सबके ऊपर फर्ज है ये। तो इसलिए घर के नौकर भी, आपके घर में अगर नौकर कोई रहते हैं, काम करते हैं, उनकी तरफ से भी आप अदा करें। ये नहीं अब भाई वो खुद ही अदा करें, नहीं आप अदा कर लें, लेकिन सबकी तरफ से अदा होना है। बूढ़े लोग हैं घर के अंदर, छोटे बच्चे हैं, बेबी है इवन, उसकी तरफ से भी आपने अदा करना है। घर का सरबरा सबकी तरफ से अदा करेगा। हाँ, वो इंसान एग्जेम्प्टेड है सिर्फ जो इतना गरीब है, इतना गरीब है कि उसके पास एक दिन का खाना भी नहीं, तो सिर्फ वो एग्जेम्प्टेड है। सबके पास अल्हम्दुलिल्लाह इतना तो वो है, आज गरीब से गरीब लोगों के पास एक एक दिन का खाना तो होता है। कोई जो अगर ऐसा है जिसके पास नहीं है तो फिर वो एग्जेम्प्टेड। मगर अगर आपके नौकर भी हैं, आप उनसे, उनकी तरफ से अदा कीजिए, बच्चों की तरफ से अदा करें। जो नाफे थे ना, वो गुलाम थे अब्दुल्ला बिन उमर के, तो वो कहते थे कि अब्दुल्ला बिन उमर तमाम अफराद की तरफ से फितराना देते थे, हत्ता कि मेरे बच्चों की तरफ से भी देते थे। यानी गुलाम अपने गुलाम की फैमिली की तरफ से भी देते थे, और एक ईद से 1-2 दिन पहले देते थे। तो अल्हम्दुलिल्लाह कि अल्लाह ताला ने हमें ये मौका दिया कि हम इसके जरिए भी अपने जो रोजे में कमियां रह गई हैं, कुछ गलतियां हो गई हैं, अल्लाह ताला हमारी वो गलतियां मिटा दे, ये फितराने को भी शौक से दे, और जकात भी बोझ समझ के ना दे। बाज लोगों में ये बड़ी गलत फहमी होती है, वो पहले किसी को पैसे दे देते हैं, उसके बाद सोचते हैं अच्छा मेरा ख्याल है मैं वो वाले पैसे जो है ना वो जकात में काउंट कर लेती। ऐसे नहीं कर सकते आप। जकात के लिए आपको पहले से नियत करनी जरूरी थी। अब आप दे चुके, अब आपको ख्याल आ रहा है कि मेरा ख्याल उसको मैं जकात कर लूं, वो नहीं सही है। ठीक है, इससे मैंने आपसे कल बताया था कि जब आप इमाम के पीछे खड़े हो रहे हैं और इमाम की रात कर रहा है, तो फिर आप भी नहीं साथ उसके तिलावत शुरू कर देंगे। अब किसी ने उसकी दलील पूछी है, दलील सीधी सीधी कुरान के अंदर है। लेकिन 3 दफा हम कुरान पढ़ते हैं ना, उसमें सूरह आराफ के एंड में अल्लाह ताला ने फरमाया वإذا قرئ القرآن فاستمعوا له وأنصتوا لعلكم ترحمون। जब तुम कुरान पढ़ा जा रहा हो ना, गौर से सुना करो और खामोश रहा करो, खामोश रहो। ये नहीं कि खुद पढ़ना शुरू हो जाओ, गौर से उसको सुनो। अगर आपने कुरान खोल ही लिया है तो अब आपका मकसद ये होना चाहिए कि आप सुने, ना कि खुद पढ़ना शुरू कर दें। ठीक है, खुद नहीं पढ़ना। जहां जब आप अकेले आप पढ़ रहे हैं, जैसे अब हम पिछले दिनों कर रहे हैं, जब से हमारे ये ताकरातों का प्रोग्राम होता है, तो हम उसमें कयाम करते हैं, कुरान पाक खोल के हम पढ़ते हैं, तो अल्हम्दुलिल्लाह। लेकिन जब इमाम के पीछे आप पढ़ें तो इमाम को आप रीड करने दें, खुद नहीं साथ स्टार्ट करते हैं। सही है, और इसमें हदीस भी आती है, आप सल्लल्लाहु अलैहि वसल्लम एक दफा नमाज पढ़ा रहे थे तो पीछे किसी ने कुरान पढ़ना शुरू कर दिया, तो आप सल्लल्लाहु अलैहि वसल्लम पे कुरान पढ़ना भारी हो गया था। जब नमाज से फारिग हुए फरमाया कि शायद तुम में से कोई मेरे पीछे पढ़ रहा था, तो सहाबी ने कहा कि हाँ हम पढ़ रहे थे, अल्लाह के रसूल आपने फरमाया सिवाय सूरह फातिहा के कुछ ना पढ़ो, और कुछ नहीं आप पढ़ सकते। तो फरमाया मुझ पे कुरान का पढ़ना दुश्वार हो गया था, मुश्किल हो गया था, और तो लोगों के पढ़ने की वजह से। तो इसलिए आप नहीं पीछे पढ़ सकते जब इमाम की रात कर रहा हो, ठीक है।